यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। सरकारले लामो दूरीको यातायात सेवा भोलिदेखि संचालनमा ल्याउने निर्णय गरेको छ। मन्त्री परिषदको सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात संचालन गर्न दिने र यातायात व्यवसायीहरूले सीट क्षमताका आधार मात्र यात्रु राखेर संचालन गर्न दिने निर्णय गरेको हो। त्यसै गरी सरकारले आन्तरिक हवाई सेवा र होटल रेस्टुरेन्टहरू पनि असोज 1 गतेबाटै खुला गर्ने निर्णय गरेको छ। बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान शुरू गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो। यातायात व्यवसायले साबिकको भाड़ा दरमा 50% बढ़ाएर लिन सक्ने र हवाई सेवाको भाड़ा पर्यटन मन्त्रालयले निर्धारण गर्ने निर्णय गरेको प्रवक्ता गेवालीले बताउनुभयो। सरकारले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डाक्टर युवराज खतिवड़ालाई मन्त्रीस्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय पनि गरेको छ। एसिड तेजाबको आक्रमणमा परिघाइते हुनेहरूको सरकारले निशुल्क उपचार गर्ने लगायतका 12 बुँदे निर्णय पनि सरकारले गरेको सरकारका प्रवक्ता परराष्ट्र मन्त्री गेवालीले जानकारी दिनुभयो। त्यसैगरी सरकारले कोविड संक्रमण फैलिरहेको अवस्थामा नेपालको अन्तर्राष्ट्रिय सीमानाकाको हाल कायम बन्दलाई आगामी यही असोजको 30 गतेसम्म यथावत राख्ने र आवत जावतका लागि भारतसँगको सीमाका थप 2 नाकाहरू इलामको पशुपति नगर र दार्चुलाको खलंगा तथा चीनतर्फको रसुवागढ़ी नाकालाई पनि खुला गर्ने निर्णय गरेको छ। नेपालमा कोरोना भाइरसका 1459 जना संक्रमित थपिएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 10,375 वटा नमूना परीक्षण गर्दा 1,459 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै कोरोना संक्रमितको कुल संख्या 56,788 पुगेको छ। हिजो थप 1,062 जना संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म 40,638 जना संक्रमणपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। हिजो थप 11 जना कोरोना संक्रमणका कारण 11 जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हिजो काठमाडौँका 3 पुरूष र 1 महिला गरी 4 जनाको मृत्यु भएको छ भने बाराका 1 महिला र 1 पुरूष गरी 2 जना तथा रूपन्देही र सिराहाका 1-1 जना महिला, सर्लाही मकवानपुर र कपिल वस्तुका 1-1 जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या 371 पुगेको छ। मन्त्रालयले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपछि बढ़दै गएको आवागमन र चहल पहलको संक्रमणको जोखिम झनै बढ़ेको हुँदा थप सतर्कता अप्नाउन सबैलाई आग्रह गरेको छ। कोरोना महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण 4 आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सम्पन्न आयोजनाको हिजो उद्घाटन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोरोना भाइरसका संक्रमितको उपचारका लागि आवश्यक पर्ने रेमडेसिविर प्रदान गरेको छ। नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीलाई हिजो 2,000 थान रेमडेसिविर उपहार स्वरूप हस्तान्तरण गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर परेकाले शिक्षा र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताउनु भएको छ। हिजो आयोजित 21औं शताब्दीको विज्ञान कूटनीति नेपाली सन्दर्भमा सहकार्यको माध्यमबाट विकासको अवसर विषयक भर्चुअल कार्यक्रममा उहाँले साझा चुनौतीको सामना गर्न विश्व एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले असोज 1 गते भोलि स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान भन्ने नाराका साथ साताव्यापी रूपमा 8औं राष्ट्रिय विज्ञान दिवस मनाउँदैछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पिया धुरालाई समेटेर नेपालको भूभाग र सीमा सम्बन्धी स्वास्थ्य सामग्री पुस्तक सार्वजनिक नेपालको भूभाग र सीमा सम्बन्धी पुस्तक सार्वजनिक गरेको छ। मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग र सिमाना सम्बन्धी जानकारी दिने उद्देश्यले प्रकाशन गरेको सो पुस्तक हिजो शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भर्चुअल माध्यमबाट सार्वजनिक गर्नुभयो। त्यस अवसरमा मन्त्री पोखरेलले राष्ट्र राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै जनतामा सचेतना र संवेदनशीलताको विकास गर्नु, भूपरिवेष्टित अवस्थिति र संवेदनशील भू राजनीतिक अवस्था, सीमा विवादहरूको जानकारी राख्न र समाधानमा सहजीकरण गर्नका लागि पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। अहिले बिहान 5:19 राजधानी काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। 5.3 रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको कोदारीबाट 11 किलोमिटर दक्षिण पश्चिमको चौतारा आसपासमा रहेको अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति डाक्टर बलभद्र प्रसाद दास विरूद्ध झण्डै 7 करोड़ भन्दा बढ़ी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दासले सार्वजनिक पदमा रहँदा पदको दुरूपयोग गरी 7,71,92,000 भन्दा बढ़ी सम्पत्ति गैर कानूनी रूपमा आर्जन गरी श्रीमती पूनम दासका नाममा समेत राखेको पुष्टि भएकाले हिजो विशेष अदालत काठमाडौँमा दास दम्पत्ति विरूद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। सरकारले राजस्व परिचालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक सुझाव दिन तथा सिफारिश गठन गर्न गरेको राजस्व परामर्श समितिले काम शुरू गरेको छ। त्रिपुरेश्वर स्थित भन्सार विभागको परिसरमा कार्यालय स्थापना गरेर काम थालेको समितिको पहिलो बैठकले समितिको नियमावलीको मस्यौदा तयारी, वार्षिक बजेट तथा कार्ययोजना तथा संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि आवश्यक कार्यदल गठन गर्ने निर्णय गरेको छ। दाङमा करेन्ट लागेर 3 बाल बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका 10 उत्तर अमराईका 4 वर्षीय रेणुका चौधरी, 8 वर्षीय प्रशान्त र 3 वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो। पानी तान्ने कुलोमा जोड़िएको मोटरसम्म खेल्दै गएका 3 बाल बालिकालाई करेन्ट लागेको थियो। र सिन्धुलीमा हिजो भएको सवारी दुर्घटनामा 1 मृत्यु भएको छ। घटनामा 2 घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सुनसरीका 26 वर्षीय यादव ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 6 बजेको समाचार यही पूरा हुन्छ। अब कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।